پیر 20 نومبر کے سیربین کے ساتھ شفیع نقی جامعی کا سلام۔ اسلام آباد میں دو ہفتوں سے مذہبی جماعتوں کا جاری دھرنا، حکومت عدالتی حکم کے باوجود دھرنا بازوں کے خلاف سخت کارروائی سے گریزاں، حکومت کارروائی سے کتراتی کیوں ہے؟ تجزیہ کار:
تو یہ بھی ان کے ذہن میں ہوگا کہ اگر ہم نے ان کو ناراض کیا تو بجائے اس کے کہ ہمارا ساتھ دیں وہ ہماری اپوزیشن کے ساتھ مل جائے۔
تفصیل یہ موضوع عالمی خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، عبداللہ فاروقی سے خبریں سنیے۔ پاکستانی حکومت نے پیر حسین الدین کی سربراہی میں ایک اور مذاکراتی کمیٹی قائم کی ہے جو دارالحکومت اسلام آباد اور جڑواں شہر راولپنڈی کے درمیان دھرنے کے شرکا سے مذاکرات کرے گی۔ اس مذاکراتی کمیٹی نے مطالبہ کیا ہے کہ ختم نبوت کے بل میں کی جانے والی غلطی کے ذمہ داروں کے تعین کے لیے قائم ہونے والی کمیٹی کی رپورٹ کو عام کیا جائے۔ وفاقی وزیر داخلہ احسن اقبال کا کہنا ہے کہ جلد ہی رپورٹ عام کی جائے گی۔
یہ قانون سازی پارلیمنٹ کی اس کمیٹی نے کی تھی جس میں تمام پارٹیز کے نمائندے شریک تھے، اور راجہ ظفر الحق کمیٹی کو یہ ٹاسک دیا گیا کہ وہ اس پوری کارروائی کا جائزہ لیں جو تقریباً 2 سے 3 سال پہ محیط ہے۔ یہ 126 سے زیادہ میٹنگز ہوئی ہیں، ہزاروں صفوں پہ محیط اس کی کارروائی ہے، وہ اس کا جائزہ لے رہے ہیں اور کوشش کر رہے ہیں کہ جلد از جلد کسی نتیجے پہ پہنچیں۔
انڈیا کے دارالحکومت دلی میں ہزاروں کاشتکار ایک احتجاجی ریلی نکال رہے ہیں۔ ان کا مطالبہ ہے کہ پیداوار کی بہتر قیمتیں حاصل کرنے کے لیے ان کے قرضے معاف کیے جائیں۔ سارا حسن:
اس 2 روزہ احتجاج میں انڈیا بھر سے 180 مختلف تنظیمیں حصہ لے رہی ہیں جو اپنے معاشی مسائل کو اجاگر کرنا چاہتی ہیں۔ اس احتجاجی ریلی کے منتظمین کا کہنا ہے کہ انڈیا میں کاشتکاری پر برا وقت آن پڑا ہے اور ہر سال ہزاروں کاشتکار قحط، فصلیں خراب ہونے اور قرضوں کی بوجھ کی وجہ سے خودکشی کر رہے ہیں۔ اعداد و شمار کے مطابق 1995 سے لے کر اب تک 3 لاکھ سے زیادہ کاشتکار خودکشی کر چکے ہیں۔
زمبابوے کی حکمران جماعت نے اپنے ممبران پارلیمان کا اجلاس طلب کیا ہے تاکہ صدر رابرٹ مگابے کے استعفیٰ دینے کی مدت گزر جانے کے بعد کی صورتحال پر غور کیا جا سکے۔ صدر مگابے کو ڈیڈ لائن ختم ہونے کے بعد مواخذے کا سامنا کرنا پڑ سکتا ہے۔ نادیہ سلیمان:
گزشتہ شب ٹی وی پر قوم سے اپنے خطاب میں مگابی نے واضح کیا تھا کہ ان کا مستعفی ہونے کا کوئی ارادہ نہیں۔ انہوں نے اگلے ماہ منعقد ہونے والی اپنی پارٹی کی کانگریس کی قیادت کرنے کا ارادہ بھی ظاہر کیا، باوجود اس کے کہ ان کی جماعت انہیں رہنما کے طور پر برطرف کر چکی ہے۔ مگابی کی تقریر دیکھنے والوں میں غصے کی لہر اور عدم اعتماد پیدا ہو گیا ہے۔ ادھر سابق فوجیوں کی تنظیم کا کہنا ہے کہ 37 برس اقتدار میں رہنے کے بعد مگابی کو 37 سیکنڈز بھی اقتدار پر برجامان نہیں رہنا چاہیے۔
کینیا میں سپریم کورٹ کے اس حکم کے بعد احتجاج کا سلسلہ شروع ہو گیا ہے جس میں گزشتہ ماہ انتخابات کے دوبارہ انعقاد کے بعد صدر اہورو کنیاتا کی فتح کو برقرار رکھا گیا ہے۔ حزب مخالف کا گڑھ سمجھے جانے والے مغربی کینیا کے علاقے کے سومو میں پولیس نے ٹائر جلانے والے مظاہرین کو منتشر کرنے کے لیے آنسو گیس فائر کی ہے۔ دوسری جانب صدر کنیاتا کے حامی اپنے زیر اثر علاقوں وسطی کینیا اور رفت وادی میں جمع ہو گئے ہیں تاکہ عدالتی حکم کے بعد جشن منا سکیں۔ صدر کنیاتا 28 نومبر کو حلف اٹھائیں گے۔ جرمنی کی سینٹر لیفٹ سوشل ڈیموکریٹس پارٹی کے رہنما شولز نے ایک بار پھر چانسلر اینگلا مرکل کے ساتھ وسیع اتحادی حکومت میں شامل ہونے سے انکار کر دیا ہے۔ اس کے بعد ملک میں وسط مدت انتخابات کی راہ ہموار ہو گئی ہے۔ مارٹن شولز نے ایک پریس کانفرنس کے دوران کہا کہ وہ تازہ انتخابات سے خوفزدہ نہیں ہیں۔ جرمنی کے صدر فرینک والٹر نے اینگلا مرکل کے ساتھ آج مذاکرات کے بعد یہ واضح کر دیا ہے کہ وہ نئے انتخابات کے حق میں نہیں۔ ادھر ایران کے رہبر اعلی آیت اللہ خامنائی نے گزشتہ ہفتے آنے والے زلزلے سے متاثر ہونے والے علاقوں کا دورہ کیا ہے اور امدادی کام درست انداز میں نہ کرنے پر حکومت پر تنقید کی ہے۔ ان کا کہنا تھا کہ امدادی کاموں میں مصروف کئی افراد نے اچھا کام کیا ہے لیکن جو انہوں نے دیکھا وہ اس پر مطمئن نہیں۔ ان کے مطابق کئی شعبوں میں حکام کو اپنی کوششیں دوگنی کرنی ہوں گی۔ 7.3 شدت کے زلزلے سے ایران میں کم از کم 400 افراد ہلاک ہو گئے تھے۔ تھائی لینڈ کے حراستی مرکز سے فرار ہونے والے اوغر نسل سے تعلق رکھنے والے 20 قیدی اب تک لاپتہ ہیں۔ انہوں نے اپنے سیل کی دیواریں ٹوٹے ہوئے ٹائلز کی مدد سے کھو دی تھیں۔ اور انڈیا میں تنازعات کا شکار فلم پدماوتی کے پروڈیوسر نے فلم کی نمائش ملتوی کرنے کا فیصلہ کیا ہے۔ دلی سے سہیل حلیم:
فلم بنانے والی کمپنی کا کہنا ہے کہ اس نے نمائش مؤخر کرنے کا فیصلہ رضاکارانہ طور پر کیا ہے، لیکن گزشتہ 2-3 دنوں سے پدماوتی کا کردار نبھانے والی مشہور اداکارہ دیپیکا پاڈوکون اور فلم کے ہدایت کار سنجے لیلا بھنسالی کے سروں پر انعام کا اعلان کیا جا رہا ہے۔ ریاست ہریانہ میں حکمراں بی جے پی کے چیف میڈیا کوآرڈینیٹر نے 10 کروڑ روپے کے انعام کا اعلان کیا ہے اور ابھی تک ان کے خلاف کوئی کارروائی نہیں ہوئی ہے۔ ملک میں بہت سی راجپوت تنظیمیں فلم کی مخالفت کر رہی ہیں۔ ان کا الزام ہے کہ اس میں چتوڑ کی رانی پدمنی کی غلط تصویر پیش کی گئی ہے۔
یہ بی بی سی اردو سروس ہے۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا، سب سننے والوں کو عارف وقار کا سلام پہنچے۔
ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں۔ پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔ آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ سیربین کا بڑا موضوع پاکستان کے دارالحکومت اسلام آباد کا دھرنا، اس کے مضمرات اور اسی کا تجزیہ بھی سیربین میں شامل ہے۔ آئیے ابتدا کرتے ہیں۔ وفاقی وزیر داخلہ احسن اقبال نے اسلام آباد ہائی کورٹ سے استدعا کی ہے کہ وہ فیض آباد کے مقام پر ختم نبوت کے معاملے پر دھرنے کو پرامن طور پہ منتشر کرنے کے لیے حکومت کو مزید 2 روز کی مہلت دیں۔ تاہم عدالت عالیہ نے دھرنا ختم کرنے سے متعلق 17 نومبر کا عدالتی حکم نہ ماننے پر سیکرٹری داخلہ، چیف کمشنر اسلام آباد اور پولیس کے سربراہ کو توہین عدالت میں اظہار وجوہ کا نوٹس جاری کیا ہے۔ اسلام آباد سے شہزاد ملک۔
جسٹس شوکت عزیز صدیقی پر مشتمل اسلام آباد ہائی کورٹ کے سنگل بینچ نے پیر کے روز دھرنے سے متعلق از خود نوٹس کی سماعت کے بعد 3 صفحات پر مشتمل اپنے حکم نامے میں کہا ہے کہ 8 لاکھ افراد کو فیض آباد پر دھرنا دینے والے چند ہزار افراد کے رحم و کرم پر نہیں چھوڑا جا سکتا۔ عدالتی حکم میں کہا گیا ہے کہ دھرنا ختم کرنے سے متعلق 17 نومبر کو جاری کیے جانے والے حکم نامے پر اسلام آباد کی ضلعی انتظامیہ غیر یقینی صورتحال کا شکار تھی، جبکہ انہیں متحرک کردار ادا کرنا چاہیے تھا۔ اسلام آباد ہائی کورٹ نے اپنے حکم میں یہ بھی کہا ہے کہ عدالتی احکامات کو نیچا دکھانے کی کوشش کو برداشت نہیں کیا جا سکتا۔ اس سے پہلے اسلام آباد ہائی کورٹ نے عدالتی احکامات پر عمل درآمد نہ ہونے پر وزیر داخلہ احسن اقبال کو طلب کیا۔ وزیر داخلہ نے عدالت کو بتایا کہ چونکہ یہ انتہائی حساس معاملہ ہے، اس لیے انہوں نے ہی اسلام آباد کی انتظامیہ کو دھرنا دینے والوں کے خلاف کارروائی مؤخر کرنے کا حکم دیا تھا۔ احسن اقبال نے عدالت سے مزید 2 روز کی مہلت مانگی، جس پر جسٹس شوکت عزیز صدیقی نے ریمارکس دیتے ہوئے کہا کہ مہلت اس وقت مانگی جانی چاہیے تھی جب 2 روز قبل دھرنا ختم کرنے سے متعلق احکامات جاری کیے گئے تھے۔ انہوں نے کہا کہ توہین عدالت کرنے کے بعد مہلت نہیں دی جا سکتی۔ عدالت میں حاضری کے بعد میڈیا سے گفتگو کرتے ہوئے وفاقی وزیر داخلہ کا کہنا تھا کہ حکومت کی اولین کوشش ہے کہ مذاکرات کے ذریعے معاملے کو حل کیا جائے، ورنہ دھرنے کو ختم کرنے سے متعلق عدالتی احکامات واضح ہیں۔
ہم نہیں چاہتے وائلنس، اور میں نے آج اپنے اوپر ذمہ داری لی ہے۔ انتظامیہ کی سرزنش عدالت نے کی تو میں نے معزز عدالت کو کہا کہ میں وزیر داخلہ کی حیثیت سے ذمہ دار ہوں، میرے حکم پر انہوں نے آپریشن نہیں کیا، چونکہ میں خون خرابہ نہیں چاہتا اور میں اس کا پرامن حل چاہتا ہوں، جس کے لیے آپ ہمیں مہلت دیں کہ ہم پرامن طریقے سے اس مسئلے کا حل تلاش کریں۔ میں انشاءاللہ کوشش کر رہا ہوں علماء کے ساتھ مل کر، ہمیں یقین ہے کہ ہم دھرنے والوں کو بھی قائل کر لیں گے کہ ملک کا مفاد ہے، اور مجھے امید ہے کہ اگلے 24 یا 48 گھنٹے میں ہم اس کا حل تلاش کر لیں۔
دوسری طرف حکومت اور مظاہرین کے درمیان دھرنا ختم کرنے کے معاملے پر ڈیڈ لاک موجود ہے، اور ان مظاہرین کا مطالبہ ہے کہ پہلے وفاقی وزیر قانون زاہد حامد مستعفی ہوں تو پھر مذاکرات میں پیش رفت ہو سکتی ہے۔ حزب مخالف کی جماعتیں اور سول سوسائٹی حکومت کو تنقید کا نشانہ بنا رہی ہیں کہ فیض آباد پر دھرنے کی وجہ سے جڑواں شہروں کے لوگوں کو شدید مشکلات درپیش ہیں۔ انہوں نے کہا کہ عدالتی احکامات کے باوجود حکومت دھرنا دینے والوں کے خلاف کارروائی کرنے سے گریزاں ہے۔ پاکستان کے ایوان بالا یعنی سینٹ کے چیئرمین میاں رضا ربانی کا کہنا ہے کہ وفاق کو خطرات لاحق ہیں اور ریاست کے تمام اداروں کو ایک ہی صفحے پر ہونا چاہیے، لیکن بظاہر ایسا نہیں ہو رہا۔
آج جس روش پہ ہم چل رہے ہیں، آج جس طرح پچھلے 14 دن سے ریاست بے بس ہوئی ہے اور کسی کے کان پہ جوں بھی نہیں رینگ رہی، اگر وفاق بچے گا تو ہماری سیاست بھی ہوگی، لیکن اگر وار لارڈز معاشرے کو کنٹرول کریں گے तो ना आपकी सियासत होगी ना मेरी सियासत होगी, ना आपका इदारा बचेगा ना पार्लियामान का इदारा बचेगा, क्योंकि मैं जो देख रहा हूं वो कुछ अच्छा नहीं है।
दूसरी जानिब कानून नाफिज करने वाले इदारों ने धरने के करीब से एक मशकूक शख्स को गिरफ्तार किया है जिसके कब्जे से आतशी असलहा और धमाका खेज मवाद बरामद हुआ है। मुलजिम को नामालूम मुकाम पर मुंतकिल कर दिया गया है जहां पर खुफिया इदारों के अहलकार भी उससे तफ्तीश कर रहे हैं। शहजाद मलिक, BBC इस्लामाबाद।
शहजाद मलिक की इस रिपोर्ट के बाद आइए सूरत हाल का तजिया करते हैं। धरने के इसी मौजू पर मैंने सीनियर सहाफ़ी और तजियाकार एम ज़ियाउद्दीन से बात की, पूछा कि धरने की कलीदी वजह यह तो नहीं कि मियां नवाज शरीफ को नाअहल करार दिए जाने के बाद वफाकी हुकूमत बराए नाम ही रह गई है, वो कोई फैसला करने की सख्त ही नहीं रखती।
हाँ नहीं, ये इसमें आप तो इस एलिमेंट को भी जाए इंक्लूड कर लें कि आया इस वक्त जो हुकूमत वक्त है उसको कितनी अपने आप को फर्मली इंडिसाइडेड समझती है। ये हो सकता है कि क्योंकि तो खैर इलेक्शन के करीब आ रहे हैं और दूसरी तरफ जो नवाज शरीफ साहब ने उनकी पार्टी हुकूमत होते हुए उन्होंने एक डिफाइन किस्म की पोजीशन ली हुई है, जैसे कल उन्होंने अहमदाबाद में जो जलसा किया था तो उसमें जो उन्होंने अप्रोच लिया है तो वो कुछ अदारों को वो टारगेट पर रखा हुआ उन्होंने, तो हो सकता है कि ये भी जहन में हो कि इन रिटेलिएशन के अदारे जो है ना इस किस्म की सिचुएशन में उनका साथ ना दें। जैसे अभी पिछले दिनों जो रेंजर्स के साथ वाकया हुआ था इंटीरियर मिनिस्टर का, जब उन्होंने रोक दिया था मिनिस्टर्स को अंदर जाने से तो मिनिस्टर साहब खुद पहुंच गए थे तो भी वहां पर उनकी सुनवाई नहीं हुई। तो ये पोजीशन है, हो सकता है कि रेंजर्स पे इनका कंट्रोल, क्योंकि इस वक्त इस्लामाबाद में भी इस्लामाबाद रेंजर्स के ही कंट्रोल में है काफी अर्से से, लेकिन उसको इस्तेमाल करना या नहीं करना और दूसरी बात है, पहले तो ये पुलिस को इस्तेमाल करने की कोशिश करते हैं और लेकिन वो भी मसला ये है कि पुलिस में भी रेंजर्स में भी फौज में भी सिविल सर्विस में भी और खुद पोलिटिकल पार्टीज में भी सिंपथाइजर्स जो हैं इस किस्म के उन्हें रिलीजियस सेंटिमेंट्स के काफी हैं, तो वो ये भी जहन में रखना पड़ता है कि अगर पुलिस को इस्तेमाल किया जाए और उसमें जैसे खादरी टाइप के अगर निकल आए तो क्या होगा। और फिर उधर जो बैठे हुए हैं तरह देकर हो सकता है कि वो भी आर्म्ड हों, अगर आर्म्ड वो हैं और ये इन्होंने कोशिश की उनको हटाने की उन्होंने उधर से गोली चला दी तो फिर गोली चलने लगेगी, फिर ब्लडशेड होगा, ये भी एक पोलिटिकल गवर्नमेंट को उसके जहन में रहती है ये बात। मुशर्रफ साहब ने फौज को भेज कर रेड मार्च खाली करवा दिया था, ये काम ये कर नहीं सकते, तो ये है, ये तो पॉसिबल मसले हैं ये उनके, इसकी वजह से हुकूमत वक्त बहुत ही कमजोर नजर आ रही है।
दो जमीनी इंतखाबात में इसी जमात ने अच्छे खासे वोट हासिल किए और अब जब इंतखाब भी नजदीक हैं तो हुकूमत इनको नाराज नहीं करना चाहती, ये भी तो पहलू है।
ये बात तो जरूरी है, सही है कि राइट का वोट जो है ना वो छोड़ना नहीं चाह रहे। अभी आपने सुना होगा आज खबर ये थी कि QIS ने इमरान खान के साथ कुछ अरेंजमेंट इलेक्टोरल अरेंजमेंट कर लिया है, तो ये भी यानी इनका भी वोट जो है QIS का भी वोट इनका ही था, तो ये भी इनके जहन में होगा कि अगर हमने इनको नाराज किया तो बजाय इसके कि ये हमारा साथ दें वो हमारे अपोजिशन के साथ मिल जाएंगे, ये है मसले।
अच्छा ये पहलू खासा गौरतलब है अमजाउद्दीन साहब के हुक्मर अतमाद तो कर रही है सो कर रही है कि हमें और वक्त दीजिए हम बात कर रही है कर रहा है, लेकिन जो दूसरी सियासी जमातें हैं उनकी तरफ से खामोश रहना या अलल ऐलान कुछ न कहना या इस बात को पार्लियामेंट से और दूसरे अवामी इदारों में या उठाना और एक जनरल डिस्कशन का टॉपिक बनाना ये नज़र आ नहीं रहा है, कहीं मैं गलत तो नहीं सोच रहा
हूँ? सही बात है आपकी, तो इमरान खान तो कम्प्लीटली वो एक ऐसी पोजिशन में बैठे हैं वो कोई रास्ता नहीं देना चाहते हैं PMLN को, ये अगर कोई रास्ते भी हैं तो वो उनको बंद करवाना चाह रहे हैं। दूसरी तरफ पीपल्स पार्टी जो है उसकी एक बहुत ही अजीब सी पोजिशन हो गई है, वो जब अगर हुकूमत का साथ देने की कोशिश करते हैं तो उनका पंजाब का वोटर जो है वो वैसे ही नाला है इनसे तो और नाला हो जाता है, और जब वो हुकूमत को क्रिटिसाइज करते हैं तो उनको कोई फायदा भी नहीं होता है। तो जहाँ तक पीपल्स पार्टी का ताल्लुक है, उनकी जाहिर है कि तो मीडिया में उनकी प्रेजेंस है, वो इस्तेमाल कर सकते हैं, लेकिन वो भी मेरे ख्याल से उनकी भी नज़र इलेक्शन पर है।
ये थे सीनियर सहाफ़ी और तज़्ज़ियाकार मिस्टर एम ज़ियाउद्दीन। इसी मौजू पर मैंने मुमताज कानूनदान रिटायर्ड जस्टिस तारिक महमूद से भी बात की। बावर कराया कि इस्लामाबाद हाई कोर्ट ने हुकूमत को हुक्म दिया कि वो इस्लामाबाद में मजहबी जमातों की तरफ से दिए गए धरने को ख़त्म कराएं। हुकूमत धरना ख़त्म ना करा सकी और आज वजीर दाखिला ने अदालत में पेश होकर हुकूमती मौक़िफ़ की वजाहत भी की। फिर पूछा कि क्या वजह है कि अदालतों को इंतज़ामी मामलों में मदाखलत करनी पड़ती है, क्यों?
देखिए, गुजारिश ये है कि इसमें तो कोई शक नहीं है कि बुनियादी तौर पर ये एग्जेक्टिव का काम है कि लोगों की जिंदगी को महफूज बनाएं और उनके जो फंडामेंटल राइट्स हैं, चाहे राइट ऑफ मोमेंट्स हैं, चाहे राइट ऑफ एजुकेशन है, चाहे राइट ऑफ ट्रेड एंड बिजनेस है, क्योंकि ये हर किस्म के राइट्स जो है लोगों के, कोई एक राइट नहीं है बल्कि राइट टू लाइफ जो सबसे बड़ा राइट है, ये राइट जो है ना, कम से कम आप समझ लें 20 लाख की आबादी इस्लामाबाद की है, 20 लाख की रावलपिंडी की होगी, और चूंकि ये कैपिटल है इसमें सारे पाकिस्तान से लोग आते हैं। मिसाल के अगर इसमें बाय एयर आना है तो उसको दो दो तीन तीन घंटे लग जाते हैं इस्लामाबाद, और इसी तरीके से तो ये फंडामेंटल राइट्स हैं और ये एग्जेक्टिव की जिम्मेदारी है कि इसमें किसी किस्म की रुकावट ना हो। तो ये है, लेकिन अब अदालत का जो मसला है वो ये कि चूंकि ये राइट्स जो है वो लोगों के बहुत बुरी तरह जो है मुतासर हो रहे थे और सारी कौम जो है उनको सांप सूंघा हुआ था। आप ये देख लीजिएगा कि पाकिस्तान में जो टेलीविजन वाले हैं ना, वैसे तो हर छोटी सी छोटी बात की ब्रेकिंग न्यूज देते हैं, लेकिन 8 दिन तक वो भी सारे खामोश ही रहे। अब माशाल्लाह बहुत बोल रहे हैं लेकिन शुरू के 8 दिन वो, तो इसलिए अदालत ने ये जो लिया है तो ये अदालत की अगर एक लिहाज से देखेंगे जुरिस्डिक्शन में इस तरह फाल करती है कि अगर मिसाल के तौर पर जो इदारे जो हैं वो अपना काम नहीं कर रहे जो कि उनको करने चाहिए और उससे लोगों के फंडामेंटल राइट्स बहुत बुरी तरह मुतासर हो रहे हैं और एक मुल्क जो है वो सारी दुनिया में उसका एक मजाक भी उड़ रहा है, तो मेरा ख्याल इस केस में अगर अदलिया ने एक्शन लिया है, और ये भी एक एक दरख्वास्त पे लिया है, उन्होंने सो मोटो हाईकोर्ट ने सो मोटो नहीं लिया बल्कि को पटिशनर अदालत में गए और उस पटिशन की बुनियाद पर उसने ऑर्डर किया, तो मैं समझता हूं कम से कम ये ऑर्डर जो है इस मामले में लिया है तो मेरा ख्याल को गलत काम नहीं किया। इंतजामिया को सिर्फ ये कहा जा रहा है कि भाई ये मसला है जो आपसे बेहतर कोई नहीं जानता और ये बुनियादी तौर पर आपका अपना काम है, तो ये आप काम क्यों नहीं कर रहे, ये 199 की जुरिस्डिक्शन में आती है ये बात।
लेकिन एक तासर ये है जस्टिस तारिक महमूद साहब के जस्टिस इफ्तिखार मोहम्मद चौधरी के दौर से एक ऐसा रुझान चला है जिसमें अदालतें इंतजामी मामलात में मुदाखलत का मौका ढूंढती हैं जबकि अदालतों में बहुत सा काम इल्तवा का शिकार है। मसलन चीनी पे सो मोटो, टमाटर पे सो मोटो, कोई घर से भाग गया सो मोटो, निकाल के ला सो मोटो। अदालतों में लाखों मुकदमात ज़ेरे इल्तवा, मेरा ख्याल नई रिपोर्ट आपकी नज़र से भी गुजरी होगी, और अशरों तक ज़ेरे इल्तवा रहते हैं। क्या ये अच्छा नहीं होगा कि अदालतें अपने काम पर तवज्जो दें और इंतजामिया के काम इंतजामिया पे छोड़ दें?
जी बिल्कुल ठीक कहा आपने, इसमें कोई शक नहीं है कि चौधरी साहब की जो कोर्ट है उसमें जो एक सिलसिला शुरू हुआ था, दो बोतल शराब का केस तो बहुत ही मशहूर है, और अतीका अड्डो के वो केस जो है अब भी अदालत में चल रहा है, उसका फाइनल फैसला नहीं हुआ, इसमें कोई शक नहीं है। लेकिन मैं ये कह रहा हूं कि ये बिल्कुल ये जुडिशरी के डोमेन में ये चीजें नहीं आती और पार्लियामेंट को काम करना चाहिए अपना, ये भी बात दुरुस्त है कि बल्कि जो जुडिशरी है वो इवन पार्लियामेंट के कानून साजी और आइन साजी में भी मुदाखलत करती रही है। आप उसकी सबसे बड़ी मिसाल ले लें 19वीं तरमीम जो है उस वक्त की पार्लियामेंट ने ये जो है चौधरी इफ्तिखार की कोर्ट के डिक्शन पर की। ज्यादा सीरियस मिसाल आपको दे सकता हूँ, मिलिट्री कोर्ट जो है आप देखें मुशर्रफ के जमाने में मुशर्रफ ने कोशिश की थी कि वो मिलिट्री कोर्ट बनाए लेकिन वो नहीं बना सकता, लेकिन इससे बड़ी बदकिस्मती हमारी क्या होगी कि एक जमहूरियत में और एक डेमोक्रेटिक सिस्टम में दो ये एक मिलिट्री कोर्ट बनी आइन में तरमीम करके, और इससे ज्यादा शर्मनाक बात यह है कि 342 जमा 104 दोनों हाउसों में एक भी वोट जो है मिलिट्री कोर्ट के खिलाफ नहीं गया। इससे बुरी मिसाल नहीं दी जा सकती। मैं आपकी बात को बिल्कुल मानता हूं और हम हमेशा ये बात कहते रहे हैं, लेकिन मैं फिर भी एक बात जरूर कहूंगा कि ये जो केस है, अगर इसमें 199 में जब लोग गए हैं तो अगर इसमें एक्शन लिया गया तो इसलिए गलत नहीं है कि ये केस, ये जो मामला है वो किसी एक फर्द या 100 या 1000 या लाख या मिलियंस का नहीं है, ये बहुत बड़ा इन अ वे केस बन चुका है। ये कैपिटल है, कैपिटल को बिल्कुल, उसको बिल्कुल हर इदारे को जो है इन्होंने जीरो करके रखा हुआ है, और अगर एक लिहाज से देखा जाए तो शायद, अगर मुझे जान के मान पाऊं तो शायद कोई ऐसा इशू भी नहीं था, और अगर कोई ऐसा इशू था तो पार्लियामेंट ने उसमें दो तरामीम करके उसको जो है वो ठीक भी कर दिया, जो भी इसमें सिकम जो पॉइंट आउट किया जा रहा था। लेकिन उसके बावजूद हालत यह है कि 2000 लोग जो हैं, अभी अभी आप इस इंतजामिया को छोड़े, मिसाल के तौर पर इमरान खान साहब, इतनी बड़ी पार्टी है, पीपल्स पार्टी वाले बड़े लिबरल हैं, क्या कोई बात कर रहा है? कोई बात नहीं कर रहा, सबको सांप सूंघा हुआ है, और लोग डरे हुए हैं और लोग सहमे हुए हैं। और दो दिन तक यहां पर जो पहला हाईकोर्ट का ऑर्डर आया उसके मुताबिक दो दिन बाद टेलीविजन पर जो अनाउंसमेंट होती रही कि I-8 जो उसके मुल्हका इलाका लगता है कि ये वहां से लोग अपने घरों से ना निकले, और वो जो है फायर ब्रिगेड की गाड़ियां आ गई हैं, हॉस्पिटल में इमरजेंसी नाफिज कर दी गई है, और ये जो है ये कर दिया है, बकरबंद गाड़ियां है, फोर्स है, रेंजर्स है, और FCA, और ये दो दिन ऐसा कोई माहौल, ऐसा खौफ का जो एक चादर तारी हुई थी, और आखिर में जाहिर है कुछ नहीं हुआ, इसलिए कि वो लोग भी डरते हैं, इसलिए कि मॉडल टाउन का वाकया भी है, और ये आपका लाल मस्जिद का वाकया भी है, ये सारी चीजें हैं जहां पर कोई इस मामले में कहता है कि अगर मिसाल, क्योंकि जाहिर है अगर आप बाय फोर्स करेंगे तो यकीनन ये बात है कि खून खराबा होगा, और फिर वो लाशें लेकर फिर एक नया इशू बन जाएगा, फिर हमारा जो मीडिया जो 8 दिन खामोश रहा अब वो बोलना शुरू हुआ है, लेकिन जब थोड़ा सा हालात चेंज हो जाएंगे तो वही लाल मस्जिद वाला इशू है, फिर वो जो है इसी हुकूमत को क्रिटिसाइज करेंगे, और हर कोई शायद इलेक्शन के दिनों को देख रहा है, जो अपोजिशन पार्टियां भी हैं और शायद हुकूमत भी है, कि अगर कोई ऐसा सानिया या वाकया हो गया तो फिर हमारा जो वोट बैंक मुतासर होगा, ये बड़ी बदकिस्मती की बात है।
इस्लामाबाद का धरना और मुजमरात, सूरतहाल का तजिया कर रहे थे मुमताज खानुद्दीन, रिटायर्ड जस्टिस तारिक महमूद। पाकिस्तान के सूबे बलूचिस्तान के साहिली शहर ग्वादर में पानी की किल्लत का मामला एक मरतबा फिर संगीन हो चला है। ग्वादर में अगरचे पानी की किल्लत का मसला एक तवील अरसे से है, लेकिन 2 हफ्ते से टैंकरों की हड़ताल के बायस शहरियों की मुश्किलात में मजीद इजाफा हुआ है, जिसके खिलाफ ग्वादर और कराची में एहतजाजी मुजाहरे हुए हैं। तफसील के साथ क्वेटा से मोहम्मद काजिम।
पानी की शदीद किल्लत के खिलाफ ग्वादर शहर में लोगों ने डिप्टी कमिश्नर के दफ्तर के बाहर धरना दिया, जबकि कराची प्रेस क्लब के बाहर एहतजाजी मुजाहरा किया गया। इस वक्त ग्वादर शहर और जिला ग्वादर के साहली इलाकों में पानी का तमाम तर इनसार बारिशों पर है। ग्वादर को पानी फराहम करने वाले मौके में पब्लिक हेल्थ इंजीनियरिंग के एक्सियन शकील बलोच ने बताया कि
गुज़िश्ता 3 साल से जो बारिश होनी थी, जिस रेशो से पहले बारिश होती थी, तो उस हिसाब से बारिश नहीं हो रहे हैं, इस वजह से जो डैम्स हैं वो ऑलमोस्ट सारे खुश्क हो चुके हैं।
ग्वादर शहर और उसके नवाई इलाकों में पानी की मजमूई तलब 70 लाख गैलन रोजाना है। इस हवाले से शकील बलोच का कहना है,
ग्वादर और जीवनी का जो डिमांड था वो कुछ 7 मिलियन गैलन पर डे के हिसाब से था, लेकिन अभी जो हम दे रहे हैं, हम कुछ 18 लाख से लेके 22 लाख गैलन तक पर डे टैंकरों से दे सकते हैं।
ग्वादर को पानी फराहम करने वाले डेमों में पानी खत्म होने के बाद शहरियों को टैंकरों के जरिए भी पानी की फराहमी शुरू की गई थी। इस मकसद के लिए 413 टैंकर इस्तेमाल किए जा रहे हैं, लेकिन गुज़िश्ता 2-2.5 हफ्ते से टैंकर मालिकान हड़ताल पर हैं। वाटर टैंकर एसोसिएशन के सदर आजी खालिद दश्ती का कहना है,
टैंकरों ने मजबूरन हड़ताल किया कि वो टैंकरों की 93.5 करोड़ रुपए 4 महीने से बंद था, और इन गरीब लोगों के पास ना डीजल के पैसे थे, ना खाने का पैसा था, ना किस्तों के पैसे थे।
सरकारी हुकाम ने जहां पानी के बुरान में शिद्दत की वजह टैंकरों की हड़ताल को करार दिया, वहाँ उनका कहना है कि अमन अमान का मसला भी टैंकरों की आमद रफ्त में रुकावट बन रहा है। शकील बलोच ने तवक्को का इजहार किया कि 1-2 यौम में टैंकरों की हड़ताल का मामला हल हो जाएगा।
आज हमने चेक वगैरह कल से दे रहे हैं, आज कुछ टैंकर वगैरह शुरू हो गए, 1-2 दिन में इंशाल्लाह ताला ये मसला सेटल डाउन हो जाएगा।
पब्लिक हेल्थ इंजीनियरिंग के एक्सियन का कहना था कि ग्वादर में पानी के मसले को हल करने के लिए जहां डैमों की तामीर के मंसूबों पर काम जारी है, وہاں ضلع کیس میں میرانی ڈیم سے پائپ لائنوں کے ذریعے پانی کی فراہمی کا منصوبہ بھی زیر غور ہے. محمد کاظم، بی بی سی، کوئٹہ.
حالات حاضرہ کا پروگرام سربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. میں یہ غور کر رہا ہوں کہ بی بی سی اردو ڈاٹ کام کس سے لیڈ کر رہی ہے. حیدر علی، غیر محفوظ راستوں سے سفر کا علم ہی نہیں تھا، یہ وہ داستان ہے ان لوگوں میں سے ایک کے بچ جانے کی کہ جن کو بلوچستان میں ہلاک کیا گیا تھا. کہا گیا کہ یہ غیر قانونی طریقے سے ملک سے باہر جا رہے تھے. بلوچ لبریشن فرنٹ نے ان کی ہلاکتوں کی ذمہ داری قبول کی. احوال ذرا دیر بعد آنے کو ہے.
ہمارے نامہ نگار قریا قریا گاؤں گاؤں.
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم، بی بی سی، کوئٹہ.
شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان، بی بی سی، پشاور.
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی، اسلام آباد.
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے.
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں. عبدالرشید شکور، بی بی سی، دبئی.
قومی اسمبلی کا اجلاس کل پھر ہوگا. شہزاد ملک، بی بی سی، اسلام آباد.
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے. ریاض مسرور، بی بی سی، سری نگر.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
اور اب کھیلوں پہ نظر عبدالرشید شکور کے ساتھ.
بھارت اور سری لنکا کے درمیان کولکاتا میں کھیلا گیا پہلا ٹیسٹ میچ ڈرا ہو گیا. سری لنکا کو میچ جیتنے کے لیے 231 رنز کا ہدف ملا تھا، لیکن کھیل ختم ہونے پر اس کی 7 وکٹیں صرف 75 رنز پر گر چکی تھیں. بھونیشور کمار نے عمدہ بالنگ کرتے ہوئے 4 وکٹیں حاصل کی. اس سے پہلے بھارت نے دوسری اننگز 352 رنز 8 کھلاڑی آؤٹ پر ڈکلیئر کر دی. کپتان وراٹ کوہلی نے 18ویں ٹیسٹ اور بین الاقوامی کرکٹ میں 50ویں سینچری اسکور کی. وہ 12 چوکوں اور 2 چھکوں کی مدد سے 104 رنز بنا کر ناٹ آؤٹ رہے. گزشتہ روز لوکیش راہل 79 اور شیکھر دھون 54 رنز بنا کر آؤٹ ہوئے تھے. بنگلہ دیشی پریمیئر لیگ میں پاکستانی کرکٹر حسن علی کی شاندار بالنگ کے نتیجے میں کومیلا وکٹورینز نے ڈھاکہ ڈائنامائٹس کو ہرا دیا. حسن علی نے 20 رنز دے کر 5 وکٹیں حاصل کی، جو ان کی T20 مقابلوں میں بہترین انفرادی بالنگ بھی ہے. سابق ومبلڈن چیمپئن یانا نووتنا 49 سال کی عمر میں انتقال کر گئیں. وہ سرطان میں مبتلا تھیں. انہوں نے 1998 میں ومبلڈن کے فائنل میں نتالی توزے کو شکست دی تھی. بلغاریا کے گریگر ڈیمیٹروف نے سال کا آخری ٹینس ٹورنامنٹ جیت لیا. لندن میں انہوں نے ATP ٹور فائنلز کے فائنل میں ڈیوڈ گوفن کو 7-5، 4-6 اور 6-3 سے شکست دی. خواتین ٹینس کی نئی عالمی رینکنگ جاری کر دی گئی ہے، جس کے مطابق ابتدائی 10 کھلاڑیوں کی سابقہ پوزیشن میں کوئی تبدیلی نہیں آئی. رومانیا کی سیمونا ہیلپ پہلے نمبر پر ہیں. انگلینڈ اور آسٹریلیا کے درمیان روایتی ایشز سیریز جمعرات سے شروع ہونے والی ہے، لیکن برسبن کے پہلے ٹیسٹ میچ سے پہلے ہی زبانی جنگ شروع ہو چکی ہے. آسٹریلوی کوچ ڈیرن لیمن نے انگلینڈ کی ٹیم کو خبردار کرتے ہوئے کہا ہے کہ اس کی کمزوریوں سے فائدہ اٹھانے کے لیے آسٹریلوی بالرز تیار بیٹھے ہیں. دوسری جانب انگلینڈ کے کوچ ٹریور بیلس نے کہا ہے کہ وہ جیتنے کے لیے آسٹریلیا آئے ہیں.
کھیلوں کا احوال آپ نے عبدالرشید شکور سے سنا، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. جنرل مشرف اور ڈائناسور، کیا مماثلت ہے؟ میں بتاؤں گا نہیں. بی بی سی اردو ڈاٹ کام پر آئیے، حنیف محمد کا کالم ہے، ہو سکے تو پڑھیے گا. سیربین کا نصف اس موقع پر خاص خاص خبروں کا خلاصہ آتا ہے. آج خبروں کی ذمہ داری عبداللہ فاروقی کی ہے.
پاکستانی حکومت نے دارالحکومت اسلام آباد اور جڑواں شہر راولپنڈی کے درمیان دھرنے کے شرکاء سے مذاکرات کرنے اور دھرنا ختم کرانے کے لیے ایک اور کمیٹی قائم کر دی ہے. انڈیا کی حکمراں جماعت بی جے پی نے اپنے ممبر سے معافی مانگنے کا مطالبہ کیا ہے، جنہوں نے فلم پدماوتی کی ہیروئن دیپیکا پاڈوکون اور اس کے ڈائریکٹر سنجے لیلا بنسالی کے سر پر 10 کروڑ روپے کے انعام مقرر کیا تھا. انڈیا کے دارالحکومت دلی میں ہزاروں کاشتکار ایک احتجاجی ریلی نکال رہے ہیں. ان کا مطالبہ ہے کہ پیداوار کی بہتر قیمتیں حاصل کرنے کے لیے ان کے قرضے معاف کیے جائیں. زمبابوے کی حکمراں جماعت نے اپنے ممبران پارلیمان کا اجلاس طلب کیا ہے تاکہ صدر رابرٹ موگابے کے مستعفی ہونے کی مدت گزر جانے کے بعد کی صورتحال پر غور کیا جا سکے۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبروں کا خلاصہ آپ نے عبداللہ فاروقی سے سنا، اور حالات حاضرہ کا پروگرام سیر بین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان میں حزب اختلاف کی جماعت پی ٹی آئی اور مذہبی جماعت جمعیت علماء اسلام سمیع الحق گروپ نے آئندہ انتخابات کے لیے مشترکہ حکمت عملی بنانے پر اتفاق کیا ہے۔ میں نے سینئر صحافی اور تجزیہ کار رحیم اللہ یوسفزئی سے بات کی، پوچھا کہ مشترکہ حکمت عملی چے معنی دارت، یعنی کیا مطلب ہوا اس کا؟ سیدھی سیدھی سی انتخابی اتحاد کی بات کیوں نہیں کہتے؟ اور جو کچھ بنا ہے یا کیا ہے یا ہوا ہے، اس سے پی ٹی آئی کو یا فریق ثانی کو کیا فائدہ ہوگا؟
دیکھیں، یہاں پہ جو پی ٹی آئی کی سربراہی میں مخلوط حکومت ہے، اس کے ترجمان شاہ فرمان یہ کہہ رہے ہیں کہ یہ ایک انتخابی اتحاد ہے، تو میرے خیال میں یہ واضح ہے کہ یہ آئندہ انتخابات میں اکٹھے امیدوار کھڑے کریں گے اور ایک دوسرے کی حمایت کریں گے۔ اب یہ جو انتخابی اتحاد ہوا ہے، شاید اس کی مزید بھی وضاحت کی جائے گی اور اس کو مضبوط بنانے کی کوشش کی جائے گی، لیکن بات یہ ہے کہ پاکستان تحریک انصاف یہاں پہ ایک بڑی سیاسی جماعت ہے، لیکن جمعیت علماء اسلام سمیع الحق گروپ جو ہے، اس کے پاس پورے پاکستان میں اس وقت اسمبلی کی ایک بھی نشست نہیں ہے۔
ٹھیک ہے۔
اور 2002 میں جو ان کو تھوڑی بہت کامیابی حاصل ہوئی، وہ اس وقت متحدہ مجلس عمل جو 6 مذہبی جماعتوں کا اتحاد تھا، اس کا حصہ تھے۔ تو اس پارٹی کی کوئی یہاں پر سیاسی قوت نہیں ہے، تو مجھے تو لگتا یہ ہے کہ اس کا فائدہ تحریک انصاف کو نہیں ہوگا بلکہ مولانا سمیع الحق کو ہوگا۔
اچھا، اگر ایسا ہوتا ہے تو بھی یہ فائدہ جس کسی کو بھی ہوتا ہے، وہ صوبائی اسمبلی تک ہوگا یا نیشنل اسمبلی تک ہوگا؟
دیکھیں، یہ میرے خیال میں انتخابی اتحاد تو 2 سیاسی جماعتوں کا ہے، تو اس کا مطلب یہ پورے پاکستان کے لیے ہے، لیکن جس طرح میں نے پہلے کہا، جمعیت علماء اسلام سمیع الحق گروپ کا کوئی اثر باقی صوبوں میں نہیں ہے۔ بلوچستان میں ان کے ساتھ اکا دکا لوگ ہیں، خیبر پختونخوا میں کچھ حلقوں میں ان کے ووٹ ہیں، لیکن اتنے نہیں ہیں کہ یہ کوئی اپنے بل بوتے کے اوپر نشست جیت جائے۔ میرے خیال میں عمران خان نے جو ان سے یہ اتحاد کیا ہے، اس کا اصل مقصد یہ ہے کہ مولانا فضل الرحمان کی جو جمعیت علماء اسلام ہے، اس کو کمزور کیا جائے، اس کا مقابلہ کیا جائے، کیونکہ یہ دونوں مذہبی جماعتیں ہیں، تو مذہبی جماعت ہی مذہبی جماعت کا توڑ کرے گی، اور اگر یہ انتخابی اتحاد واقعی یہاں بن جائے، تو پھر جو متحدہ مجلس عمل کو بحال کرنے والی بات ہو رہی ہے، جس کا فیصلہ بھی ہو چکا ہے اور ان سب کا اجلاس بھی ہوا ہے، تو شاید اس میں رکاوٹ آ جائے گی۔
اچھا، تو خیر جزوی طور پر مجھے جواب دے دیا آپ نے، لیکن میں پھر بھی پوچھنا چاہوں گا کہ جماعت اسلامی اور جمعیت علماء اسلام مولانا فضل الرحمان گروپ، ظاہر ہے وہ لوگ کو بیٹھ کے گھڑیاں تو نہیں دیکھیں گے نا؟
نہیں بالکل، وہ تو کوشش کر رہے ہیں۔ خاص طور پہ جماعت اسلامی کی بڑی خواہش ہے کہ یہ ایم ایم اے بحال ہو جائے۔ اس کی وجہ یہ بھی ایک ہے کہ جو 2 پچھلے بڑے ضمنی انتخابات ہوئے، NA-120 لاہور میں اور NA-4 پشاور میں، ان دونوں میں جماعت اسلامی نے اپنے امیدوار کھڑے کیے، ان کو بدترین شکست ہوئی۔ لاہور میں تو ان کو 1,000 سے بھی کم ووٹ پڑے، اور پشاور میں بھی جو ان کے 16,000 ووٹ تھے، وہ 7,000 تک آ گئے۔ تو میرے خیال میں ان کو شاید یہ لگ رہا ہے جماعت اسلامی کو کہ ان کو انتخابی اتحاد کرنا پڑے گا، ایم ایم اے کو بحال کرنا پڑے گا، یا کسی اور جماعت کے ساتھ ملنا پڑے گا، ورنہ ان کو کوئی نشستیں مشکل سے ملیں گی۔ اور یہ مولانا فضل الرحمان کی بھی شاید یہ خواہش ہوگی، لیکن ان کے درمیان اتنے شدید اختلافات ہیں، مثال کے طور پر جو قبائلی علاقے ہیں فاٹا، ان کا انضمام کا جو مسئلہ ہے خیبر پختونخوا میں، یا ایک علیحدہ صوبہ بنانے میں، اس میں دونوں جماعتوں کے درمیان کافی اختلافات ہیں، کیونکہ جماعت اسلامی انضمام کے حق میں ہے اور مولانا فضل الرحمان اس کے مخالف ہیں.
یہاں میں زحمت دے رہا ہوں آپ کو رحیم اللہ سے زیادہ ذرا میں آپ کو بڑے ماضی قریب میں لیے چل رہا ہوں. تقریباً ڈیڑھ سال پہلے کی بات ہے کہ خیبر پختونخوا کی حکومت نے مولانا سمیع الحق کے مدرسے دارالعلوم حقانیہ کے لیے 30 کروڑ روپے مختص کیے تھے, جس پر یاد ہوگا آپ کو کافی واویلا ہوا, لوگوں نے سوالات کیے. اس رقم کا کتنا تعلق ہے اس انتخابی اتحاد یا اشتراک سے؟
لیکن جب سے یہ 30 کروڑ روپے کی امداد دینے کا اعلان ہوا, 15 کروڑ جو تھے وہ 2016-17 کے لیے اور 15 کروڑ جو ہیں وہ 17-18 کے لیے, اس وقت سے ان کی قربت بڑھ رہی ہے. اس کی کئی وجوہات ہیں. ایک تو یہ جو ان کی ایک مخالفت ہے مولانا فضل الرحمان کے ساتھ, وہ بھی ایک وجہ ہے. پھر یہ دارالعلوم حقانیہ جو ہے نوشہرہ کے ضلع میں ہے, جو کہ وزیر اعلیٰ پرویز خٹک کا آبائی علاقہ ہے, اور وہ چاہتے ہیں کہ وہاں پہ ان کی انتخابی پوزیشن مضبوط ہو جائے. میرے خیال میں یہ جو پرویز خٹک نے فیصلہ کیا تھا یہ امداد دینے کا, اور پھر بعد میں عمران خان نے اس کی حمایت کی, اس کا دفاع کیا, یہ اسی لیے تھا کہ مولانا سمیع الحق کو اپنے قریب کیا جائے اور ان کے ذریعے مولانا فضل الرحمان کا مقابلہ کیا جائے.
پی ٹی آئی اور جمعیت علماء اسلام سمیع الحق گروپ کا آئندہ انتخابات کا مرحلہ جوائنٹ ایکشن ہوگا. سینئر صحافی اور تجزیہ کار رحیم اللہ یوسفزئی اسی کی کھوج میں تھے. گزشتہ ہفتے صوبہ بلوچستان کے علاقے تربت میں 2 مختلف واقعات میں 20 پاکستانیوں کو ہلاک کیا گیا جو غیر قانونی طور پر یورپ جانا چاہتے تھے. حکام کا کہنا ہے کہ روزگار کی تلاش میں بلوچستان کے راستے ملک سے باہر جاتے ہوئے یہ افراد مبینہ طور پر بلوچ علیحدگی پسندوں کا نشانہ بنے. ان حملوں میں سیالکوٹ سے تعلق رکھنے والے حیدر علی معجزانہ طور پر زندہ بچے. وہ آج اپنے گھر واپس پہنچے جہاں ہماری نگار فرد جاوید بھی پہنچی.
سیالکوٹ کے نزدیک جیتھے کی نامی گاؤں میں صبح سے ہی حیدر علی کا انتظار تھا. وہ غیر قانونی طور پر یونان جانے والے اس قافلے میں شامل تھے جن پر گزشتہ ہفتے بلوچستان میں حملہ ہوا اور 15 افراد ہلاک ہوئے. حیدر علی اس گاڑی میں تھے جو حملہ آوروں کا نشانہ بننے والی گاڑی سے کچھ فاصلے پر تھی.
15 منڈے اسی پنجور گئے ہیں کوئٹے تو, اگے 15 منڈے اور سن بیٹھے, 30 منڈے ہو گئے, انہیں مکس کر دیتے ہیں. 15 اگلے ڈالے تو 15 پچھلے تھے. ہاں جی, ساڈے ڈالے میں پتہ نہیں کی ہوا, چیک کرنے لگ پیا, وہ اگلا ڈالا تھوڑا جا اگے گیا تو اگے فائرنگ کی آواز آ گئی. فائرنگ بہت زیادہ ہو رہی تھی اس لیے ڈر گئے تھے, سب بھاگ گئے تھے, ساری رات بھاگتے رہے. چائے کا کھوکا ایک ملا ادھر پٹھان تھا, اس کو میں نے بتایا یہ ہمارے ساتھ ہوا ہے, پھر اس نے پنجور چھوڑا, ٹکٹیں لے کر ٹویٹے کی دی.
وہ کہتے ہیں کہ وہ اس بات سے لا علم تھے کہ انہیں غیر محفوظ راستوں سے سفر کرنا پڑے گا.
سانو کوئی پتہ نہیں بلوچستان نے اسرا نے لات نے کوئی آئیڈیا ہی نہیں سی. انہیں آخیا جی ایک ہفتے کے پہنچا دیں گے اتنے ترکی, تو اتنے جا کے کما کے پیسے دیں گے.
حیدر علی کا کہنا ہے کہ ایجنٹ کے ساتھ 1,35,000 روپے معاوضے میں معاملات طے ہوئے تھے, تاہم واقعے کے بعد سے یہ ایجنٹ غائب ہے. حیدر علی تنہا نہیں بلکہ ان جیسے کئی نوجوان روزگار کی تلاش میں ایجنٹس کے ہاتھوں غیر قانونی طور پر اور زندگیاں داؤ پر لگا کر بیرون ملک جانے کی کوشش کرتے ہیں. حیدر علی خوش قسمت تھے کہ بچ نکلے. ان کے ساتھی 17 سالہ ماجد گھومن بھی اسی قافلے میں شامل تھے, لیکن ان کے گھر کی فضا سوگوار ہے. وہ تربت کے نزدیک بلیدہ میں ہونے والے اس حملے میں ہلاک ہونے والوں میں شامل ہیں. ان کی والدہ کہتی ہیں کہ جس ایجنٹ کے ذریعے وہ ملک سے باہر جا رہے تھے وہ ان سے غلط بیانی کرتا رہا. مقامی انتظامیہ کے مطابق پنجاب کے صرف اس ایک گاؤں کے 40% سے زائد نوجوان غیر قانونی طور پر دیگر ممالک میں مقیم ہیں. بلوچستان جیسے دلسوز واقعات بھی خدشہ ہے کہ حیدر اور ماجد کی طرح کے نوجوانوں کو بیرون ملک روزگار کے سہانے خواب دیکھنے سے نہیں روک سکے ہیں. فرحت جاوید, بی بی سی نیوز, سیالکوٹ.
آئیے دنیا پہ بھی نظر ڈالیں. زمبابوے میں صدر رابرٹ مگابے کے لیے حکمراں جماعت کی جانب سے مقررہ آخری وقت گزر چکا, جس میں ان سے کہا گیا تھا کہ وہ مستعفی ہوں یا مواخذے کا سامنا کرنے کے لیے تیار ہوں. اب حکمراں جماعت نے اپنے پارلیمانی اراکین کا ایک اجلاس بلایا ہے تاکہ نئے لائحہ عمل پر بات چیت کی جا سکے. زمبابوے میں سیاسی کشیدگی کی بابت نامہ نگاروں نے جو مراسلے بھیجے ان پر مبنی رپورٹ نازر ظفر نے تیار کی.
زمبابوے کے صدر رابرٹ مگابے نے اپنی سیاسی جماعت اور فوج کے کہنے کے باوجود ٹی وی پر قوم سے خطاب میں اپنے منصب سے مستعفی ہونے کا اعلان نہیں کیا۔ اتوار کی شام ٹی وی پر قوم سے خطاب میں صدر مگابے نے کہا کہ وہ حکمران جماعت کی دسمبر میں ہونے والی کانگریس کی صدارت کریں گے۔
چند ہفتوں میں کانگریس کا اجلاس ہونے والا ہے، میں اس کی کارروائی کی صدارت کروں گا، اور اس سے پہلے سے اس ارادے سے اثر انداز نہ ہوا جائے کہ عوام کی نظر میں اس اجلاس کے نتائج حاصل نہ ہوں۔
اپنے خطاب میں رابرٹ مگابے نے حکمران جماعت، فوج اور عوام کی جانب سے ان کے خلاف کی جانے والی تنقید کو تسلیم کرتے ہوئے ملک میں معمول کی زندگی واپس لانے کی ضرورت پر زور دیا۔ فوج کی جانب سے مداخلت کے حوالے سے رابرٹ مگابے کا کہنا تھا کہ کمانڈر ان چیف کی حیثیت سے وہ فوج کی تشویش تسلیم کرتے ہیں۔ اس خطاب سے قبل ان کی جماعت زمبابوے افریقن نیشنل یونین پی ایف نے انہیں پارٹی کی صدارت سے برطرف کر دیا تھا اور انہیں کہا کہ وہ 24 گھنٹوں کے اندر استعفیٰ دیں یا پھر مواخذے کے لیے تیار رہیں۔ جماعت نے اجلاس میں برطرف کیے گئے نائب صدر ایمرسن مننگگوا کو جماعت کی صدارت کے لیے نامزد بھی کیا تھا۔ اس وقت حکمران جماعت صدر کے مواخذے کی تیاری کے لیے مل رہے ہیں۔ اس سے قبل زانو پی ایف نے کہا تھا کہ منگل کے روز پارلیمنٹ کے اجلاس کے بعد مواخذے کی کارروائی شروع ہو سکتی ہے۔ زمبابوے میں بااثر وار ویٹرنز کی تنظیم نے کہا ہے کہ 37 سال کے اقتدار کے بعد صدر مگابے کو 37 سیکنڈ کے لیے بھی اقتدار میں نہیں رہنا چاہیے۔ تنظیم کے سربراہ کا کہنا ہے کہ وہ صدر مگابے کو ہٹانے کے لیے عدالتی کارروائی کریں گے۔
ہمیں امید ہے کہ کیس رجسٹر ہوگا اور اس میں کہا جائے گا کہ انہوں نے اپنے عہدے کے فرائض سے بدترین غفلت برتی، جس کی وجہ سے فوج کے سربراہ مجبور ہوئے کہ وہ مداخلت کریں اور مجرموں کو پکڑیں، اور اب فوج نے اپنا کام کر دیا ہے اور سنیچر کو عوام نے وہیں سے اپنا کردار ادا کیا ہے جہاں سے فوج نے چھوڑا تھا۔
زمبابوے کی موجودہ صورتحال میں تجزیہ کاروں کا کہنا ہے کہ حالات بہت کشیدہ ہو سکتے ہیں۔ ڈاکٹر ناکس چٹیو چیٹم ہاؤس میں افریقہ پروگرام کی ایسوسیٹ فیلو ہیں، ان کا کہنا ہے
1980 کے بعد شاید پہلی بار ایسا ہوا ہے کہ ہر کوئی، فوج، سیاست اور عوام، اس بات پر متفق ہیں کہ صدر کو چلے جانا چاہیے۔ اگر وہ نہیں جاتے، اگر یہ معاملہ لٹک جاتا ہے تو زمبابوے کے معاشرے میں تمام خرابیاں نمایاں ہونے لگیں گی اور حالات بہت غیر مستحکم ہو جائیں گے۔ اس لیے ضروری ہے کہ تمام مراحل جلد از جلد طے ہوں۔
ادھر ملک میں حزب اختلاف کی جماعت دا موومنٹ فار ڈیموکریٹک چینج نے کہا ہے کہ مگابے کو ہٹا کر عارضی حکومت بنائی جائے جس میں تمام سیاسی جماعتیں شامل ہوں اور انتخابات کے طریقہ کار کو بدلا جائے۔ خیال رہے کہ بدھ کو صدر کی جانشینی کے جھگڑے پر فوج نے مداخلت کی اور ملک کا کنٹرول حاصل کیا، جس کے بعد صدر مگابے کی اقتدار پر گرفت کمزور ہوئی ہے۔ یہ بحران اس وقت شروع ہوا جب 93 سال کے صدر مگابے نے اپنے نائب صدر ایمرسن مننگگوا کو برطرف کر دیا، جس پر فوج کے کمانڈر ناراض ہوئے کیونکہ انہیں لگا کہ صدر مگابے بطور جانشین اپنی اہلیہ کے لیے راہ ہموار کر رہے ہیں۔
زمبابوے کے صدر رابرٹ مگابی رہے یا نہ رہے، ہمارے نامہ نگاروں کے مراسلوں پر مبنی یہ رپورٹ نازش ظفر نے تیار کی تھی۔ اسرائیلی صدر نے اس اسرائیلی فوجی کی مدت قید ختم کرنے کی درخواست مسترد کر دی ہے جس نے ایک زخمی اور بے ہوش فلسطینی حملہ آور کو جا کر گولی ماری تھی اور پھر اسے سزا ہوئی تھی۔ میں نے یہ پورا ماجرا ذہن نشین کرنے کے لیے یروشلم میں صحافی ہریندر مشرا سے بات کی۔
صدر روبن ریولن نے کہا ہے کہ جو ان کے پاس ریکویسٹ آیا تھا، اسے معافی کا جو ریکویسٹ فوجی نے دیا تھا، وہ اس کو ماننے کے لیے تیار نہیں ہے، کیونکہ انہوں نے کہا کہ اس پورے مسئلے پر جب انہوں نے نظر ڈالی تو دیکھا کہ پہلے ہی فوج نے کافی رعایت اس فوجی کو دے رکھی تھی۔ جب ملٹری کورٹ نے اسے صرف 18 مہینے کی سزا سنائی اور اس کے بعد پھر فوج کے سربراہ جو ہیں گادی آئزن کوٹ، انہوں نے 4 مہینے اور اس کی سزا کو کم کر دیا، تو انہوں نے کہا کہ اسے پہلے ہی کافی رعایتیں مل چکی تھی، تو ایسے میں اگر وہ اسے معاف کر دیتے تو صدر کے نظر میں اسرائیل کا جو امیج ہے اور اسرائیلی فوج کا بھی جو امیج ہے وہ برا ہوتا، اور اس کے مد نظر انہوں نے اس کے درخواست کو مسترد کر دیا۔
اچھا ہریندر، ویسے ملک میں رائے بٹی بٹی سی ہے، کیونکہ اس پر رد عمل بالکل الگ الگ سا آ رہا ہے، مجھے ذرا صورتحال سے آگاہ کریں، بتائیں کیا ہو رہا ہے۔
دیکھیں، یہاں ملک جو ہے وہ بالکل دو خیمے میں بٹا ہوا ہے۔ جب سے یہ معاملہ سامنے آیا ہے تب سے جو ہے یہاں پر دائیں بازو کی دو جو تنظیمیں ہیں وہ مسلسل مطالبہ ان کی طرف سے جو ہے وہ مانگ ہوتی رہی ہے کہ उसे माफ कर दिया जाए और वो हो सकता है कि अपने सेल्फ डिफेंस में उसने इस तरह की कार्रवाई की हो। लेकिन वही जो यहाँ की बाएं बाजू की तंजीमें हैं या फिर जो इंसानी हकूक की लड़ाई लड़ने वाली जो तंजीमें हैं, उनका कहना है कि उसे सख्त सजा मिलनी चाहिए थी और उसके साथ जो है काफी रियायत बरती गई है। तो ऐसे में मुल्क जो है दो खेमों में बटा हुआ, और आज ये साफ नजर भी आ रहा है क्योंकि यहाँ पर वजीर दिफा अविगदोर लिबरमान ने कहा है कि हालांकि वो इज्जत करते हैं सदर की, लेकिन साथ ही साथ उन्हें बड़ा दुख और अफसोस है इस बात का कि उन्होंने उसे माफी नहीं दी। उनका ये कहना है कि नेशनल इंटरेस्ट में मतलब जो है सदर को उसे माफ कर देना चाहिए था क्योंकि मुल्क जो है वो दो हिस्सों में बट गया है यहाँ पर। और उसके अलावा उनका ये भी कहना था कि जो नौजवान जो हैं फौज में आगे दाखिल होंगे उनके लिए भी ये जो फैसला है हो सकता है कि उनको भी जो है फौज से दूर ले जाए। तो ऐसे में और वहीं पर साथ ही साथ जो बाएं बाजू की तंजीम के रहनुमा हैं यहाँ पर, उनका बयान जो है वो उन लोगों ने खैर मकदम की है इस फैसले की और कहा है कि ये बहुत ही एक अच्छा उनके तरफ से कदम उठाया गया है जिससे कि आगे भी जो इसराइली फौज है उसके इमेज को कोई किसी तरह की कोई नुकसान ना हो।
यरूशलम से ये सहाफी हरेंद्र मिश्रा,
आपकी बात बीबीसी के साथ।
पीटीआई हुकूमत को चाहिए कि ये मुहिम मौका पर मौजूद थे उनके खिलाफ सख्त कार्रवाई की जाए।
अपने आरा मसाइल और सवाल हमें भेजिए, इन्हें बहुत जल्द हफ्तावार सिलसिला आपकी बात में शामिल किया जाएगा।
कभी कभार आते हैं ऐसे हुक्मरान जिस तरह हमारा जनरल साहब आया है।
मैं वजीर पानी और बिजली।
अपनी राय भेजिए ट्विटर, फेसबुक और ऑडियो बूम के जरिए बीबीसी उर्दू को।
मेरी गुजारिश है बीबीसी से।
मेरा सवाल ये है,
प्रोग्राम नहीं सुन पाते
आप माजी की तरह हमारे टोल फ्री नंबर के जरिए भी प्रोग्राम का हिस्सा बन सकते हैं। नंबर है 0800-222-75। मोबाइल फोन से इस नंबर पर कॉल मुफ्त नहीं होगी। पाकिस्तान से बाहर रहने वाले सामिन आपकी बात में शामिल होने के लिए 0092-5126-111-39 पर कॉल कर सकते हैं।
सरबीना बीबीसी उर्दू सर्विस से सुन रहे हैं। पाकिस्तान में सहाफियों के तहफ्फुज़ के मसाइल सबको मालूम है, लेकिन इस पहलू को उजागर करने के लिए इस्लामाबाद में कायम कौमी प्रेस क्लब में अपनी नौइयत की पहली यादगार का इफ्तिताह किया गया है। चेयरमैन सेनेट रज़ा रब्बानी इस मौके पर मौजूद थे, उन्होंने ही इसका इफ्तिताह भी किया। इस यादगार की ज़रूरत क्यों महसूस की गई, तफसील के साथ नामा निगार हारून रशीद।
पाकिस्तान दुनिया के उन चंद ममालिक में शामिल है जिसे सहाफ़ियों के लिए इंतहाई ख़तरनाक करार दिया जाता है। इसी पहलू को उजागर करने के लिए आज इस्लामाबाद में कायम नेशनल प्रेस क्लब के अहाते में एक यादगार या मॉन्यूमेंट का इफ्तिताह सेनेट के चेयरमैन रज़ा रब्बानी ने किया। इस यादगार का मकसद क्या है और इससे क्या बताने की कोशिश की गई है, मेरे साथ कौमी प्रेस क्लब के सदर शकील अंजुम साहब मौजूद हैं। तो शकील साहब, बताएं ये यादगार बनाने की आपको ज़रूरत क्यों महसूस हुई?
मुसलसल जो हमारे लोगों पर को निशाना किया बनाया जा रहा था, स्टेट एक्टर्स और नॉन स्टेट एक्टर की तरफ से, उसमें कहीं यकजहती नज़र नहीं आ रही थी हमारे दरमियान। उसमें सिर्फ यही था कि हम ऐसी एक यादगार बनाएं। एक तो अगर अस्करी कुवतें या कोई और पुलिस या लॉ इन्फोर्सिंग एजेंसीज अपने शहीदों के लिए यादगार बना सकती हैं, हम क्यों नहीं बना सकते। हमने ये 2016 के आखिर में तैयार कर ली थी, लेकिन वक्त के साथ साथ वो शिद्दत बढ़ती चली गई, इसकी ज़रूरत बढ़ती चली गई जब ये अटैक के सिलसिले बढ़े। तो शायद हम अभी थोड़ा इंतज़ार करते, इफ्तिताह ना कराते, लेकिन कोई वजूहात थी। लेकिन उसकी ये ज़रूरत बहुत ज़्यादा बढ़ गई जब एक महीने में 4 निशाने बने। तो ये असल में इत्तेहाद की ज़रूरत है हम लोगों को कि किसी जगह पहुँचें तो हम एक आवाज़ बने। अगरचे अभी तक हम इस कोशिश में नाकाम हैं, कहीं ना कहीं से मुखालफत की आवाज़ निकलती है, चाहे वो मुखालफत बराए मुखालफत के लिए हो या उसके मकासद कोई और हों, उन लोगों के लिए भी पैगाम है कि वो लोग अभी भी समझ लें, सोच लें और इस छतरी के नीचे आएं जो जर्नलिस्ट कम्युनिटी के लिए। एक जो शिद्दत से हमें कमी महसूस हो रही है वो हुकूमत की अदम तौजीह है। उनका ये आखिरी ऑप्शन है कि हमें तहफ़ फराहम किया जाए।
काफ़ी मज़ाहमत थी और ये सिर्फ आपका एक इनिशिएटिव था कि इस तरह की यादगार ज़रूर बननी
चाहिए। नहीं, मज़ाहमत हम तो किसी मज़ाहमत की परवाह नहीं करते, حقیقتاً ابھی جیسے احمد میر صاحب کہہ کے گئے ہیں کہ ہمیں بہت بڑی آفر تھی کہ ہم یہ فنڈ دے سکتے ہیں, یہ ہماری کسی ہستی سے کرایا جائے. ہم نے کہا نہیں, یہ نہیں کر سکتے. جن لوگوں کے خلاف ہم لڑ رہے ہیں انہی سے افتتاح کرائیں. جو ذمہ دار ہیں ان چیزوں کے, ہمیں غیر محفوظ کرنے میں جن کا رول ہے, ان سے ہم افتتاح نہیں کرائیں گے. ہم نے ایسے شخص سے کرائی ہے جو ہر مشکل وقت میں ہمارے ساتھ کھڑا ہوتا اور ایک سمبل ہے اپوزیشن کا.
تو یہ آئیڈیا اس کے پیچھے کیا ہے؟ ہاتھ ہے, قلم مضبوطی سے پکڑا ہوا ہے.
یہ جو بلیک ہے یہ تابوت ہے جو ہمارے شہداء یہاں پہ دفن ہو گئے, لیکن وہ اپنی زندگیاں دے گئے, لیکن وہ یہ قلم کی حرمت کو بچا گئے. یہ اس کا ایک سمبل ہے. اور یہ میں سمجھتا ہوں کہ یہ پہلا دنیا میں پہلی یادگار ہے, لیکن صرف چیلنج کمیونٹی کے لیے یہ ایک ہی ہے.
اور یہ جو سیاہ رنگ ہے اس سے بھی یہ غم کا اثر سیاہ بادل چھائے.
ہاں جی ہاں جی. اچھا, اس میں وہ سمبولک کوشش کر کے بنایا اور بڑی محنت کی اور ہمارا یہ خواب پورا ہوا.
تو آپ کیا سمجھتے ہیں پاکستان کے چوراہوں شہروں میں جو میزائل اور راکٹ لگے ہوتے ہیں ان کی جگہ ان چیزوں کی زیادہ ضرورت نہیں ہے؟
یہ بھی ضروری تھا کہ ہم اپنے راکٹ لگائیں, وہ اپنے راکٹ لگائیں.
اس یادگار میں ایک انسانی بائیں ہاتھ کا مکہ دکھایا گیا ہے جس میں قلم کو بڑی مضبوطی کے ساتھ پکڑا گیا ہے. اس مضبوطی کا اظہار اس ہاتھ پر کھڑی رگوں کو دیکھ کر آپ کو ہوتا ہے کہ انتہائی مضبوطی سے قلم کو تھاما گیا ہے. اور یہ ہاتھ جو ہے وہ ایک سیاہ تابوت کے اوپر لگایا گیا ہے, جس کا مقصد شاید یہ ہے کہ پاکستان میں آج تک جو 100 سے زائد صحافیوں نے اپنے پیشے کی خاطر جانیں دیں ان کو یاد کیا جا سکے.
ہارون رشید نے رپورٹ آپ کے لیے تیار کی. احوال تھا اسلام آباد کے قومی پریس کلب میں ایک صحافی کے یادگاری مجسمے کا. ہاتھ میں قلم, سیاہ تابوت جیسا رنگ, صحافت پہ کیسے کیسے شب خون مارے گئے, یہ احوال ہارون رشید بیان کر رہے تھے. مجھے یقین ہے کہ یہ سٹوری ہماری ویب سائٹ bbcurdu.com پر آیا چاہتی ہے یا آ گئی ہوگی, میں نے ابھی نہیں دیکھا ہے. انڈیا میں تنازعات کا شکار فلم پدماوتی کے پروڈیوسرز نے فلم کی نمائش ملتوی کرنے کا فیصلہ کیا ہے. پہلے یہ فلم 1 دسمبر کو ریلیز ہونی تھی, ظاہر ہے اب کہا گیا نہیں ہوگی. فلم کی ہیروئن دیپیکا پاڈوکون, مشکل نام ہے میرے لیے, دیپیکا پاڈوکون کے سر پر 10 کروڑ روپے کے انعام کی رقم بھی ہے, جس کے بعد فلم کے حق میں اور اس کے خلاف اٹھائی جانے والی آوازوں میں خاصی شدت آئی ہے. تفصیل کے ساتھ دلی سے سہیل حلیم.
بہت سے راجپوت مانتے ہیں کہ رانی پدماوتی نے اپنی عزت بچانے کے لیے خود اپنی جان لی تھی. اب 700 سال بعد پھر ان کی عزت اور دو جانیں داؤ پر ہیں. دیپیکا پاڈوکون کی جان, جنہوں نے اسکرین پر پدماوتی کا کردار نبھایا ہے, اور فلم کے ڈائریکٹر سنجے لیلا بھنسالی کی جان. 3 راجپوت میدان میں اترے ہیں. ایک کی خواہش ہے کہ دیپیکا خود یہ محسوس کر سکیں کہ جلنے کا احساس کیسا ہوتا ہے, جیسے پدماوتی نے کیا تھا جب انہوں نے جل کر اپنی جان دی تھی. انعام 1 کروڑ. دوسرے صاحب ان کا اور فلم کے ڈائریکٹر سنجے لیلا بھنسالی کا سر قلم کرنے والے کو 5 کروڑ روپے دینے کے لیے تیار ہیں. اور تیسرے, جو شمالی ریاست ہریانہ میں حکمران بی جے پی کے چیف میڈیا کوآرڈینیٹر بھی ہیں, 10 کروڑ دینے کی بات کر رہے ہیں.
جو ناک کاٹنے کی بات کرتے ہیں, جو 5 کروڑ روپے سنجے لیلا بھنسالی کی گردن کاٹنے کے لیے کہتے ہیں, مترو اگر ہمیں 10 کروڑ بھی دینے پڑے تو کیا ہم دے سکتے ہیں کہ نہیں دے سکتے؟ دے سکتے ہیں کہ نہیں دے سکتے؟ مہارانی پدمنی کے سمان میں شبد نہیں بولے, اپنے شبد واپس نہیں لیے تو تیرا علاج بھی کرنا چاہتے, ہم تیری ٹانگوں کو توڑ کر تیرے ہاتھ میں دے دیں گے.
اب پارٹی نے ان سے وضاحت طلب کی ہے, لیکن وہ بظاہر اپنے موقف پر قائم ہیں.
میں نے جس راجپوت سماج کے اندر جنم لیا ہے اور میں اس اتہاس کے ساتھ کوئی کھلواڑ کرے میرے کو اچھا نہیں لگتا, اور جب مجھے اچھا نہیں لگتا تو مجھے ورودھ کرنے کا حق بھی ہے. تو جہاں تک ہے بات ورودھ کرنے کی, ورودھ جاری ہے. فلم کو ریلیز نہیں ہونا چاہیے, نہیں ہونے دیں گے. اور اگر سنجے لیلا بھنسالی اپنی جد پر اڑا ہے تو ہم لوگ بھی اپنی جد پر اڑے ہوئے.
فی الحال تینوں آزاد گھوم رہے ہیں, لیکن فلم کے پروڈیوسرز نے اس کی نمائش بقول ان کے رضاکارانہ طور پر مؤخر کر دی ہے. اس پس منظر میں سابق فلم سٹار اور سماجی کارکن شبانہ اعظمی نے کہا ہے کہ ان لوگوں کے خلاف آواز اٹھانے کا وقت آ گیا ہے, اور حکومت کے زیر اہتمام گوا میں ہونے والے فلم فیسٹیول کو بوائیکاٹ کیا جانا چاہیے, تاکہ سب کو یہ واضح پیغام جائے کہ یہ صورتحال برداشت نہیں کی جا سکتی.
हरियाणा बीजेपी चीफ मीडिया coordinator saying not only does he applaud the Meerut youth who has said this but he's also going to increase it too.
Film ki numaish ko rokne ke liye ab Rajasthan ki Wazir Ala Vasundhara Raje bhi maidan mein utar aayi hain. Unka kehna hai ki tamam qabil e aitraz manazir kaatne ke baad hi film ki numaish ki ijazat di jani chahiye. Isse pehle Uttar Pradesh ke Wazir Ala Yogi Adityanath ne bhi kaha tha ki film ki numaish se riyasat mein naqsh e aman ka khatra ho sakta hai aur kisi ko bhi tareekh ko tod marod kar pesh karne ki ijazat nahi di ja sakti. योगी आदित्यनाथ,
देखिए ऐतिहासिक तथ्यों के साथ छेड़छाड़ नहीं होनी चाहिए. दूसरा, मूवी एक मैसेज होता है पब्लिक के लिए. हम मूवी को केवल अपने व्यक्तिगत स्वार्थों के लिए तथ्यों को तोड़ मरोड़ करके प्रस्तुत करके अराजकता को जन्म दें, ये स्वीकार नहीं हो सकता है. प्रदेश के अंदर कानून व्यवस्था का राज हो, ये हमारी जिम्मेदारी है. हम अपनी जिम्मेदारी से भाग नहीं सकते हैं.
फिल्म पद्मावती चित्तौड़ की रानी पद्मनी या पद्मावती के बारे में है. मुअर्रिखीन मानते हैं कि पद्मावती शायर मलिक मोहम्मद जायसी की कहानी पद्मावत के किरदार से ज्यादा कुछ नहीं थी, लेकिन राजपूत इससे इत्तफाक नहीं करते. इनमें राजस्थान के साबिक शाही घराने भी शामिल हैं. उनका इल्जाम है कि इस फिल्म में पद्मावती की गलत तस्वीर पेश की गई है. ये कहानी 1403 की है, जब दिल्ली के सुल्तान अलाउद्दीन खिलजी ने चित्तौड़ पर हमला किया था. मलिक मोहम्मद जायसी की कहानी के मुताबिक उन्होंने पद्मावती के हुस्न का जिक्र सुनने के बाद ही चित्तौड़ के लिए कूच किया था. मुखालफत करने वालों का इल्जाम है कि इस फिल्म में कुछ ऐसे सीन भी शामिल हैं जिनसे अलाउद्दीन खिलजी और पद्मावती के दरमियान मोहब्बत का तासुर मिलता है, हालांकि फिल्म के डायरेक्टर इस दावे को बार बार मुस्तरद करते रहे हैं. दूसरा बड़ा एतराज इस गाने पर है. इन लोगों के मुताबिक राजपूत रानियां नाच गाना नहीं करती थी और घूमर नाम का ये रक्स उस दौर में था ही नहीं. फिल्म एंड टेलीविजन इंस्टीट्यूट ऑफ इंडिया के साबिक सरबराह गजेंद्र चौहान,
एक समाज है जो इसका विरोध कर रहा है और मैं भी उस समाज का एक हिस्सा हूँ. मैं भी राजपूत परिवार से आता हूँ और मुझे पता है कि जब आपकी हिस्ट्री को डिस्टॉर्ट करके कहा जाता है तो कैसे तकलीफ देता है. पद्मावती जो है वीरांगना थी, नृतांगना नहीं थी, पहली बात. जहाँ तक घूमर का सवाल है तो 1300 में तो घूमर था ही नहीं.
बहरहाल इस गाने को YouTube पर 5.5 करोड़ मर्तबा देखा जा चुका है. सुहेल हलीम, BBC दिल्ली.
महारानी पद्मनी की कहानी कैसे विवाद, कैसे इख्तलाफ का सबब बनी है. मूवी को तथ्य को तोड़कर यानी हकायक को तोड़कर प्रस्तुत यानी पेश नहीं किया जा सकता. और घूमर राजपूत रानियां नाच तो करती ही नहीं थी उन दिनों, तो इसका अस्तित्व वजूद था ही नहीं. किसी ने कहानी बनाने पर इस तरह पेश करने पर सम्मान के ख़िलाफ़ जाना, एहतराम के ख़िलाफ़ जाना है. किसी ने 1 करोड़ का ऐलान किया, उसके जवाब में 5 करोड़ का ऐलान आया, फिर कहा कि उस सर की कीमत हम 10 करोड़ देंगे. सुहेल हलीम की थी ये रिपोर्ट. इसका पूरा ब्यौरा, पूरा विवरण, मतलब ये जैसी की ज़बान है इसमें बयान और कहानी, हमारी वेबसाइट bbcurdu.com पर मौजूद है. पढ़िएगा, इसमें तारीख के हकायक भी सामने आएंगे और सुहेल हलीम की है ज़बान जो उमूमन कहानी में आपको लिए जाते हैं. लगता है कि आप कहानी का हिस्सा बन गए हैं. हो सके तो ज़रूर पढ़िएगा. यहाँ बाय द वे मैं अपनी वेबसाइट bbcurdu.com को यहाँ पर ट्रेल कर रहा था. उम्मीद है आपकी समझ में आ ही गया होगा. ढंग से अपना माल भी तो बेचना चाहिए ना. हम नहीं बेचेंगे अपनी दुकान पे तो और भला कौन बेचेगा. साहिब, यहाँ सैरबीन इख्तिताम को पहुँचा. इसके एडिटर थे रिफाकत अली, प्रोड्यूसर अंबर खैरी, स्टूडियो मैनेजर इस्लामाबाद से आमिर सिद्दीक, लंदन से डोमिनिक डिलागी. तो मैं अपनी पूरी टीम समेत इजाज़त चाहूँगा आखिर में ख़ास ख़ास ख़बरों का खुलासा अब्दुल्ला फारूकी के साथ.
پاکستانی حکومت نے دارالحکومت اسلام آباد اور جڑواں شہر راولپنڈی کے درمیان دھرنے کے شرکا سے مذاکرات کرنے اور دھرنا ختم کرانے کے لیے ایک اور کمیٹی قائم کر دی ہے۔ انڈیا کی حکمراں جماعت بی جے پی نے اپنے ممبر سے معافی مانگنے کا مطالبہ کیا ہے جنہوں نے فلم پدماوتی کی ہیروئن دیپیکا پاڈوکون اور اس کے ڈائریکٹر سنجے لیلا بھنسالی کے سر پر 10 کروڑ روپے کا انعام مقرر کیا تھا۔ انڈیا کے دارالحکومت دلی میں ہزاروں کاشتکار ایک احتجاجی ریلی نکال رہے ہیں۔ ان کا مطالبہ ہے کہ پیداوار کی بہتر قیمتیں حاصل کرنے کے لیے ان کے قرضے معاف کیے جائیں۔ اور جرمنی کی سوشل ڈیموکریٹس پارٹی کے رہنما مارٹن شولز نے ایک بار پھر چانسلر اینگلا مرکل کے ساتھ وسیع اتحادی حکومت میں شامل ہونے سے انکار کر دیا ہے۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔